नमस्कार, मानव अधिकार र शिक्षा रेडियो कार्यक्रमबाट म निराजन परियार। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय र रेडियो धनगढीको सहकारीमा तयार पारेको हो। अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण सुदूरपश्चिम प्रदेश प्रभावित भएको छ। वर्षाका कारण अधिकांश भूभागहरू डुबानमा परेका छन्। जनधनको क्षति भएको छ। हजारौँ मानिसहरू विस्थापित भएका छन्। बाढी र पहिरोका कारण बाजुरा जिल्लामा पनि जनधनको क्षति भएको छ। भौगोलिक संरचनामा क्षति पुगेको छ। आजको कार्यक्रममा बाढी पहिरोले बाजुरा जिल्लामा पारेको मानवीय र भौतिक क्षति र त्यसले पारेको प्रभावका सन्दर्भमा केन्द्रित गरेका छौँ। साउन 25 गते रातिदेखि परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाका अधिकांश क्षेत्रका नागरिकहरू प्रभावित भएका छन्। जसमध्ये बढीमालिका नगरपालिका, गौमल गाउँपालिका र बुढीगङ्गा नगरपालिका बढी प्रभावित भएका छन्। बाढी र पहिरोका कारण बाजुरा जिल्लामा भएको जनधनको क्षति र प्रभावितहरूको व्यवस्थापनका सन्दर्भमा जिल्ला विपद व्यवस्थापन समिति प्रभावित क्षेत्रका स्थानीय तहले गरेका उद्धार राहत र उहाँहरूको दीर्घकालीन योजनाहरू आजको कार्यक्रममा प्रस्तुत गरेका छौँ। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 जाँदा रेडियो धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रका पीडितहरूको भनाई समावेश गरेका छौँ। सुनौ उहाँहरूको भनाई।
मेरो नाम गोपाल थापा हो। म त्यहाँको स्थानीय व्यापारी हो हजुर। अहिले यो बाढीले गर्दा हजुरको सोच नसोचेकै भइदियो कि हजुरको भन्नुपर्दा हामीले सोचेकै थिएन त्यस्तो खालको बाढी आयो अविरल वर्षाको कारणले गर्दा। त्यो चाहिँ हाम्रो जमिन खेती जमिन सहित लिएर पक्की चिज गरेको पुल सबै बगेर खतम भयो हजुरको। त्यो रोडको साइडमा फसल पनि थियो, त्यो फसलमा पनि माथिबाट बाढी आएर सबै ढुङ्गा मुढाभित्र गएर चाहिँ पसेर जमिन मुनिको सबै सामान चाहिँ खत्तम पाऱ्यो। केही रुजायो, केही भिजायो, केही बगायो हजुरको। अहिले चाहिँ अनि दोकान पनि ढाकिहाल्यो, त्यो ठाउँबाट अर्को ठाउँमा छाडेको छ अलिअलि। केही छैन हजुरको, अब प्रहरी मुकुल गरे हो, उनीहरूले रिपोर्ट मागे हो, यति यति भएको खर्च चाहिँ हामीले मैले विवरण सहित यति साल यति चामल यति चाहिँ भनेर विवरण सहित मूल्य स्थिति सहित मैले कति लगभग 4,00,000 कति कतिको चाहिँ मैले विवरण पेश गरेको थियो। अब मुसुल्क प्रहरी मुसुल्क सहित जिल्ला पठाएको थियो, अहिलेसम्म सुनाइ छैन, केही छैन, खै के होला जस्तो पनि लागिरहेको छैन मलाई त। अब नगरले भन्छ जिल्ला पठाऊ, जिल्लाले भन्छ नगर पठाऊ, अब कहीँबाट केही भएको छैन हजुरको त्यति कुरा। कृष्ण जिष्टजी पनि मसँग यो पसल अलिअलि उहाँको त फेरि राति आयो, उहाँको त पुरै सामान हजुरको खतम भयो। दोकान पसल यहाँ थियो कि थिएन भनाइदियो उहाँको। त्यो रहने खाने थाल बटुका कचौरा अनि ओढ्ने ओछ्याउने बिचौरा भित्र दोकानको पसलको सामान सबै राति हजुरको 3 बाढी राति आयो, हामीले 5 थपायौँ कि त अब खतम भयो। मेरो पसलमा त हजुरको राति 11 आएको, माथिबाट आयो, मैले त पचाउन सफल भएन अलिअलि। म त्यहीँ पछि त्यहीँ राति 11 मेरो माथिबाट आएको बाढी अलिक कम कमै आएको, त्यो दिनमा जमिन मुनिको सामान सबै क्षति गऱ्यो। विष्टजीको चाहिँ बस्नु भएको थिएन, विष्टजी बाहिर जानुभएको थियो, राति पसल छोड्नु भएको थियो, छोडेर जानुभएको थियो, राति आएर चाहिँ उहाँको चाहिँ पुरै पसल सहित सबै खतम पाऱ्यो हजुरको।
म चाहिँ कल्पना साउँदो, अनि म पनि मेरो चाहिँ सासुआमा हराउनु भएको छ, आज 5 भइसक्यो भेटाएको छैन। यहाँको जीवन असाध्यै कष्टकरै छ, न खाने पानी छ, न बत्ती छ, न बस्नेलाई घर छ, पाल टाकेर बाहिर बसिरहेको छ होइन। आज पनि यो खोला एकदम बढेर आइरहेछ, कतिखेर यता छ कतिखेर उता छ, यताउता वाइल्ड क्यारी गर्ने त्यस्तो बाटो पुल पनि अप्ठ्यारो छ। एकदम नाजुक छ कि आफूलाई पनि कस्तो अप्ठ्यारो छ नि। यहाँ अहिले अस्ति एक दिन यहाँ चामल दिइरहेको थियो, रात भित्र गरेको थियो, अनि मालिका उच्च माभि र बाजुरा क्याम्पसका सरहरूले पनि यहाँ चामल वितरण गर्नुभएको थियो। अलिअलि दाल तेल केही गरेका छैन, हामी आफैले गरिदिँदा अलिअलि बचेको सामानहरू अर्काको घरमा लगेर राखेको छ माथि माथि डाँडातिर। अनि हामी चाहिँ अब यही छ, भोलिहरू छ, बाख्राहरू छ, अब तिनीहरू यता साइडतिर नै छौँ कि। अब त्यो लास्ट भेटिएको छैन, अब त्यो लास्ट भेटिन्छ, कहिले भेटिन्छ के हुन्छ केही थाहा छैन, अब त्यस्तो प्रक्रिया पनि अगाडि बढेको छैन।
स्थानीय नागरिकहरूका समस्यालाई स्थानीय स्तरकै साधन स्रोतबाट छिटो छरितो रूपमा बुझेर त्यसको सम्बोधन गर्ने प्रमुख दायित्व स्थानीय तहको नै हो। स्थानीय नागरिकहरूका आधारभूत अधिकारहरू स्थानीय स्तरबाटै सम्बोधन होस् भन्ने स्थानीय नागरिकहरूको अपेक्षा रहेको हुन्छ। बाढीका कारण बाजुरा जिल्लामा उत्पन्न भएको विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा बाजुरा जिल्ला बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालको भनाइ यस्तो छ।
बाजुरा जिल्लाको बाढी प्रभावितको अवस्था जिल्लाभरिमा वर्षाका कारणले ससाना पहिराहरू त गाउँ गाउँमा भएका छन्, तर पनि बाजुरा जिल्ला आउने सडक पैनाको पहिरोले गर्दा असारदेखि हालसम्म तपाईँको बन्द छ, त्यसले तपाईँको अमकोट पुरै भत्किएको छ र गाह्रो छ। दोस्रो चरणमा जब तपाईँको अस्ति साउन 25 गते राति मात्रै बुढीगङ्गा नदीको बहाव तपाईँको गौमूलबाट बढ्दै आयो र गौमूलदेखि विभिन्न क्षेत्रहरूको नोक्सानी गर्दै अहिले तपाईँको त्यहाँ धेरै ठाउँका मान्छेहरूले आवत जावत गर्न पनि बन्द भएको छ, यताउति जान आउनु पनि पाएको छैन। अनि त्यसभन्दा तल आएर जब बडीमालिका नगरपालिकाको महिमा तोला, त्यसपछि आएर तपाईँको भौनेरा, त्यसपछि आएर घागर, त्यसपछि बिराखोला, अनि नुने पानी, अनि त्यसै गरी जडाङ्गा र ओल्याना तिपडासम्म तपाईँको निकै समस्यामा परेका छन् जग्गा मान्छेहरू। 36 घरहरू बगाएको छ। एकजना हाम्रो कार्यपालिका सदस्य अथवा वडा अध्यक्षको आमा को ला कुनै सब फेला परेको छैन, बेपत्ता छ र पुलहरूमा बेली ब्रिज पनि गएको छ र झुलुङ्गे पुलहरू 4 ध्वस्त भएका छन्। 3 पुल तपाईँको क्षीण अवस्थामा छन्, जतिखेर पनि जान सक्ने परिस्थिति छ होइन, त्यसले गर्दाखेरि 60 परिवारहरू विस्थापित भएका छन्। अब त्यसका लागि तत्कालका लागि नगरपालिकाले सबैलाई पालमा राखेर अलिकति सुरक्षित स्तरमा राखेको छ र नगरपालिकाले कम्तीमा तपाईँको उनलाई एक परिवारलाई 50 किलोको दरले चामलको व्यवस्थापन गरेको छ, दालको व्यवस्थापन गरेको छ, तेलको व्यवस्थापन गरेको छ, चाहिने अब नुनको व्यवस्थापन गरेको छ र विभिन्न तपाईँको विकासका साधनहरूसँग त्यो क्षेत्रका लागि राहतहरू उपलब्ध गराउन तपाईँको पहल कदमी गरेको छ। यसैमा आइएनएफ भन्ने संस्थाले अब 1-2 चामल दिँदैछ र तपाईँको युनि के अरे सेतो चिल्ड्रेनले तपाईँको तिनलाई क्याम्प साइडको व्यवस्थापन, कपडा, तपाईँको भाँडाकुँडाको व्यवस्थापन गर्दैछ र हामीले चाहिँ तपाईँको आर्थिक मामिला मन्त्रालयलाई अनुरोध गरेका छौँ, सचिवज्यूलाई, मन्त्रीज्यूलाई, यसै गरी तपाईँको युनिसेफ नेपालगञ्जलाई अनुरोध गरेका छौँ, सङ्घीय मामिला मन्त्रालय, अब डेलिभरी सबै गएको हुनाले भौतिक योजना मन्त्रालय लगायतका क्षेत्रमा हामीले पहल गरेका छौँ र अहिले तपाईँको आज 25 आज हामी 30 हिँड्दैछौँ र हरेक नागरिकलाई भेटघाट गरेर तपाईँको तिनीहरूलाई चाहिँ अप्ठ्यारो ठाउँबाट अलिकति सजिलो ठाउँमा राखेर पालमुनि राखेका छन् र अहिले आज मात्रै अलिअलि पानी कम भएर घाम लागेको छ, नत्र भने पानीले बडा जटिल अवस्थामा बाजुरा जिल्ला अहिले रहेको छ र सडक भनेको तपाईँको साथैदेखि नै सडक सुचारू छैन, विभिन्न ठाउँमा तपाईँको पहिराहरू गएका छन् र माधुरी आउनका लागि त एउटा चाहिँ हिमकोटको पहिरोले नाश ध्वस्त गरेको छ सडक, अर्को चाहिँ दिल्ली ब्रिज गङ्गाको बहावले लिएको छ। तपाईँको बाजुरा जिल्ला अझ 77 जिल्लामा थियो, धेरै पछाडि परेको छ। यसका लागि अब म यसै मार्फत विभिन्न निकायहरूलाई माग पनि गर्दछु, यसलाई चाहिँ समयमा सहयोग होस् भन्ने सुनिच्छा राखेको छ बाजुराले।
त्यस्तै बुढीगङ्गा नगरपालिकाका प्रमुख दीपक विक्रम शाह,
अहिले बाजुरा चाहिँ नि पुरै क्षेत्र विक्षेत भएको छ, हाइवे चाहिँ आफै बगर मारतडी सडक खण्डको ठाउँ ठाउँमा छामका केही ठाउँ र विशेष गरी बाजुरा जिल्लाभरि चाहिँ क्षेत्र विक्षेत भएको छ। एक ठाउँबाट अर्को ठाउँमा जाने बाटाहरू पनि भत्किएका छन्, खाने पानीहरू भत्किए, ठाउँ ठाउँमा गाउँ नै जाने गौमूलको एउटा गाउँपालिका नै जाने गाउँपालिकाको एउटा गाउँ नै सम्बन्ध विक्षेत भएको स्थिति छ। उनीहरूका सबै घरहरू बगेका छन् र उनीहरू पाल हालेर चाहिँ बसिरहेको स्थिति चाहिँ छ र बुढीगङ्गा गौमूल र गौमूल त्रिवेणी र बुढीमालिका लगायतका क्षेत्रहरूमा बुढीगङ्गाले अत्यन्तै ठुलो चाहिँ क्षति पुर्याएको स्थिति छ। अहिले चाहिँ खास गरी मानवीय क्षति हुन नदिने जाने प्रयास हाम्रो सबभन्दा ठुलो छ, किनभने हामी अहिले पनि घनघोर पानीकै बिचमा छौँ। आज मात्रै अलिकति मौसम सफा भएको स्थिति छ, नभए चाहिँ नै घनघोर चाहिँ पानी चाहिँ परिरहेको अविरल रूपमा वर्षा हुने र त्यो वर्षामा चाहिँ नि अत्यन्तै चाहिँ ज्यादा जोखिम हुने भावनाले हामीले चाहिँ यो मानवीय क्षति कम गराउने गरी लागिराखेका छौँ। यो हुने बित्तिकै चाहिँ कतिजनाको चाहिँ खाद्य पदार्थ नै चाहिँ घरमै चाहिँ सबै चाहिँ घरै लगिसकेपछि उनीहरूलाई चाहिँ के गरेछ, खाने खेतहरू छैनन्, अहिले साह्रै मान्छे पीडामा छन् र उनीहरूलाई के चाहिँ प्याकेज गर्न सकिन्छ भनेर हामीले सँगसँगै राहतको प्याकेजहरू विशेष गरी यो पिरियडमा यी मान्छेहरूलाई हाम्रा आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूलाई बचाउनका लागि के खालको चाहिँ सहयोग गर्न सकिन्छ, राहतका प्याकेजहरू के दिन सकिन्छ, हामीले त्यसलाई चाहिँ अहिले त्यो राहत वितरण प्याकेजमा पनि छौँ।
आजको कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक कृष्ण गैरीसँग अहिले बाजुरा जिल्लामा विपद व्यवस्थापन समितिले कसरी काम गरिरहेको छ भनेर सोधेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद यहाँलाई।
बाजुरा जिल्लामा बाढी पहिरोले गर्दा निकै जनधनको क्षति भएको छ, यस्तो अवस्थामा विपद व्यवस्थापन समितिले कसरी काम गरिरहेको छ?
निकै जनजनको क्षति नभनौ, जनको क्षति चाहिँ छ तर त्यस्तो उल्लेखनीय छैन भनौँ न। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ यस वर्षको सिजनमा, अनि 1 जना बेपत्ता हुनुहुन्छ मानवीय क्षतिको हकमा। अनि अरू भौतिक संरचनाको हकमा चाहिँ अब बाटोहरू मुख्य गरी चाहिँ बाटो बुढीगङ्गा नदीको जुन करिडोर छ त्यो एरियामा माथिदेखि तलसम्म विभिन्न ठाउँमा क्षति पुर्याएको छ। करिब 4 दर्जनभन्दा बढी ठाउँमा बाटो मुख्य हाइवे छ नि यो साफी माटेरी सडक खण्डको, त्यसमा क्षति पुर्याएको छ। त्यो बाहेक गाउँतिर जाने अन्य बाटाहरू धेरै ठाउँमा क्षति पुर्याएको छ। अनि अब सडक भाँसिएको छ, पहिरोले पुरिएको छ, बगाएर गएको छ। अनि त्यो बाहेक एउटा चाहिँ त्यो बेली ब्रिज गएको छ, अर्को पक्की पुल बगाएको छ, 5 वटा झोलुङ्गे पुल बगाएको छ, केही झोलुङ्गे पुलमा क्षति पुगेको छ। अनि बासिन्दाहरूको चाहिँ त्यो पानी घट्ट, खास चाहिँ यो अनाज कुटानी पिसानी गर्ने पानी घट्ट बगाएपछि पनि अर्को समस्या भएको छ। त्यस बाहेक करिब 76 वटा घरहरू भएका छन् या क्षति भएका छन्। अनि 18 वटा घर आंशिक क्षति भएको छ, 288 जना चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएर आफ्नो घर छोडेर अन्यत्र स्थानमा आफन्तकोमा या कतै सुरक्षित स्थानमा चाहिँ अस्थायी रूपमा बसोबास गर्नुभएको छ। यही हो अहिलेको अवस्था। अनि यसको चाहिँ व्यवस्थापनको लागि अब जिल्ला विपद व्यवस्थापन समितिले उद्धारको कामहरू तत्काल भइसकेको छ। स्थानीय सरकार, सुरक्षाकर्मी, अन्य स्वयंसेवक, राजनीतिक दल, विभिन्न गैर सरकारी संस्था सबैजना चाहिँ यसमा चाहिँ लागि पर्नु भएको छ। उहाँहरूको सबैको सहयोगमा चाहिँ उद्धारको काम सम्पन्न भइसकेको छ। त्यसपछि राहतको पनि मोटामोटी राहत चाहिँ यो खास गरी क्षति पुगेको ठाउँ भनेको गौमूल, बढीमालिका र बुढीगङ्गा नगरपालिका हो। अनि यो बुढीगङ्गा र बढीमालिका नगरपालिकामा भएको चाहिँ प्रभावितहरू हुनुहुन्छ उहाँहरूलाई राहतको काम पनि अहिले प्रथम चरणको कामहरू चाहिँ सम्पन्न भएको छ। त्यसपछि यो गौमूल गाउँपालिकाको वार्ड नम्बर 2 अजय टुट्की भन्ने ठाउँमा चाहिँ ट्विन पुल बगाएपछि अनि त्यहाँको बस्ती पुरै मतलब सम्पर्कबाट विच्छेदको अवस्थामा छ त्यहाँ। त्यसपछि ऐजन वडा नम्बर 1 चाहिँ सिम भन्ने ठाउँमा चाहिँ 20 वटा घर परिवार पुरै मतलब घरहरू घर पसल व्यवसाय सबै बाढीले बगाएपछि 113 जना चाहिँ त्यहाँ प्रभावित हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ राहत पुर्याउने कार्य चाहिँ अलि मतलब चुनौतीपूर्ण देखिएको छ। त्यहाँ राहत पुर्याउनको लागि चाहिँ माथि केन्द्रबाट चाहिँ सङ्घीय सरकारबाट चाहिँ हेलिकप्टरको चाहिँ पहल भए पनि यो खराब मौसमका कारणले गर्दाखेरि त्यहाँ हेलिकप्टर उडान हुन सकेन। एउटा हेलिकप्टर अझै पनि सुर्खेतमै स्ट्यान्ड बाई छ तर खराब मौसम कारणले उड्न सकेको छैन। अनि डिएसपी साहब त्यहाँ पुग्नुभयो र हिजो मात्रै पुग्नुभयो, लामो टाढा छ यहाँ सदरमुकामबाट र बाटो चाहिँ अत्यन्तै जोखिमपूर्ण भएकोले गर्दा अहिले पुकाएर लान सक्ने पनि अवस्था छैन। त्यही भएर अझै 1-2 दिन चाहिँ पर्खने र मौसम सफा भएमा सुधार आएन चाहिँ मिल्यो भने हेलिकप्टरबाट, मिलेन भने चाहिँ यहाँबाट खच्चर या भरियाबाट पुकाएर भए पनि त्यहाँ राहत पुर्याउने हाम्रो योजना छ। त्यो बाहेक अन्य पुनर्निर्माणका कुराहरूको विषयमा त निर्णयहरू भएर माथि केन्द्रतिर खबर लाग्यो।
जस्तो यो वर्षायाममा चाहिँ प्राय सधैँ यो खालको समस्याहरू आइरह हुन्छ, यसको लागि चाहिँ दीर्घकालीन उपाय जस्तो योजना के छ?
अब बाजुरा जिल्लाको भौगोलिक अवस्थिति, यहाँको भूबनोट, यहाँको माटो, यहाँ भएका चाहिँ विकास निर्माणका क्रियाकलापहरू, अब सबै कारणले गर्दाखेरि चाहिँ बाजुरा जिल्ला विपदको हिसाबले चाहिँ जोखिमको एकदम उच्च स्थानमा रहेको जिल्ला हो। अब नेपाल त हुँदै हो, त्यसो नेपालभित्र पनि बाजुरा जिल्लाको माटो भनिहालेँ नि मैले अघि भने, विभिन्न कारण यी कारणहरूले गर्दा यो जोखिममा छ। यी तुलनात्मक रूपमा जस्तो अछामभन्दा बाजुरा बढी जोखिममा छ भन्ने कारणले अहिलेको भारी पहिरो, अहिलेको विपदले पुष्टि गर्यो नि
हजुर।
अब यसको चाहिँ दीर्घकालीन उपाय भनेको त मैले अघि जुन जुन कारण देखाएँ त्यही, जस्तो विकासको नाममा चाहिँ जथाभावी गर्नु भएन, कुनै पनि विकास निर्माणका कार्यक्रमहरू, क्रियाकलापहरू, योजनाहरू या परियोजनाहरू सञ्चालन गर्दा, कार्यान्वयन गर्दाखेरि केही पक्षमा चाहिँ व्यापक विश्लेषण गर्नुपर्ने हुन्छ। जस्तो त्यसको वित्तीय पक्ष, त्यसको साङ्गठनिक पक्ष, त्यसको प्राविधिक पक्ष, त्यसको चाहिँ आर्थिक सामाजिक पक्ष, त्यसको वातावरणीय पक्ष, सबै कुराहरूको एकदम व्यापक विश्लेषण गर्नुपर्छ।
हजुर,
अब त्यो कतिपय यहाँका भौतिक पूर्वाधारहरू छन् त्यो विश्लेषण बिना नै कार्यान्वयन भएका जस्तो अहिले आएर महसुस भएको छ। र आगामी दिनमा चाहिँ विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्दा या प्रकृतिमाथिको चाहिँ शोषण छ नि, दोहन, प्राकृतिक स्रोत साधनको दोहनमा चाहिँ गर्दाखेरि त्यस्ता कुराहरूमा चाहिँ अलि दीर्घकालीन हिसाबले नै सोचेर व्यापक विश्लेषण गर्ने, यहाँको बस्ती पनि अब जुन जुन चाहिँ जोखिमपूर्ण अवस्थामा रहेका बस्तीहरू छन् त्यस्ता बस्तीलाई चाहिँ सुरक्षित ठाउँमा चाहिँ स्थानान्तरण गर्ने, र यो विपदको सम्भावित विपदका घटनाहरू प्रति चाहिँ सावधानी अप्नाउने, सतर्क रहने, सूचनाहरू आदान प्रदान गर्ने, यही नै हो दीर्घकालीन उपाय।
जस्तो बाढी प्रभावितमा चाहिँ राहतको व्यवस्थाको कुरा त केही गर्नुभयो यहाँले, जस्तो त्यो त्यति प्रभावकारी भएन भन्ने छ, अहिलेको कसरी चाहिँ व्यवस्थापन गरिराख्नु भएको छ? जस्तो त्यहाँ पानीको व्यवस्था, पानी खानेका लागि चाहिँ अलिक समस्या भएको छ भन्ने कुरा आइरहेको छ, यसलाई चाहिँ कसरी हेरिराख्नु भएको छ?
यही सबै कुराहरू हुन्छ र यसलाई विपद भन्ने हो, मैले पहिले भनिसकेँ नि त, यो चाहिँ प्रभावकारी छैन, पुर्याउनु सकेको छैन, मौसमको खराबी भयो, पुर्याउनु सकिएन हो, मान्छे हिँडेर जानलाई बाटो खराब छ, जोखिमपूर्ण छ, जबरजस्ती पकाएर जाँदाखेरि अर्को दुर्घटना हुनसक्छ, त्यो पनि तत्काल सम्भव भएन। भौगोलिक रूपमै एक विकट ठाउँमा बस्ती भएपछि विपद आइपऱ्यो भने चाहिँ त्यसको व्यवस्थापन, पुनर्निर्माणका कुराहरू, राहत उद्धारका कुराहरू त थप चुनौतीपूर्ण हुन्छन् नि डेफिनेटली।
एकदम
मैले भने त अब सबभन्दा सजिलो उपाय छ चाहिँ हेलिकप्टरबाट चाहिँ राहत ढुवानी भइदिए, या त्यहाँ चाहिँ जुन जोखिममा रहेको छन् उनीहरूलाई चाहिँ त्यहाँबाट उद्धार भएर अलि सुरक्षित स्थानमा ल्याउनु पाए त्यो अझै प्रभावकारी हुन्थ्यो, तर त्यो मौसमको कारणले त्यो सम्भव भएन। अबको विकल्प भनेको त राम्रो मौसम पर्खने र अनि त्यहाँ चाहिँ राहत पुर्याउने, या पनि त्यहाँ उद्धार आवश्यक छ भने उद्धार गर्ने, अब बस्ती चाहिँ जुन जोखिममा छ त्यसको चाहिँ स्थानान्तरणको लागि चाहिँ त अहिले भन्दा भन्दै तुरन्तै आजको भोलि हुँदैन, अहिले त्यहाँ सुरक्षित ठाउँमा बस्दै गर्ने र भोलि त्यहाँको बस्ती स्थानान्तरणको लागि, त्यहाँको पुनर्निर्माणको लागि चाहिँ यहाँबाट निर्णय गर्ने, जिल्लाबाट या स्थानीय तहबाट जुन कामहरू सम्पन्न हुनसक्छ त्यो स्थानीय तहले गर्छ, त्यहाँबाट नसक्ने काम जिल्ला तहले गर्छ, यहाँबाट पनि नसक्ने कामहरू जुन अलि ठुलो लगानी आवश्यक पर्ने कामहरू छन् त्यो प्रदेश सरकार छ, सङ्घीय सरकार छ, उसले गर्छ, तर त्यसको लागि चाहिँ यहाँबाट औपचारिक प्रक्रियाहरू पुरा गरेर पठाउनु पर्ने हुन्छ जुन भइरहेको
छ। अन्त्यमा के भन्न चाहनुहुन्छ?
विपद चाहिँ अब रोक्न सकिँदैन, विपदलाई चाहिँ पुरै नियन्त्रण गर्न सम्भव छैन, यो विपदले नेपाल मात्रै होइन कि विश्वको जुनसुकै विकसित ठाउँमा पनि क्षति पुर्याइरहेको हुन्छ, र त्यसबाट चाहिँ विपदलाई चाहिँ रोकथामका चाहिँ पूर्व सावधानी, पूर्व उपायहरू चाहिँ अवलम्बन गर्न सकिन्छ। विपद आइसकेपछि त्यसलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ व्यवस्थापन, राहत उद्धार, पुनर्निर्माण, विकासका कामहरू चाहिँ गर्नलाई चाहिँ आफ्ना भएका चाहिँ जुन चाहिँ उपलब्ध स्रोत साधन छ त्यसको चाहिँ महत्त्वपूर्ण परिचालन गर्न सकिन्छ। तर चाहिँ विपदको लागि चाहिँ व्यक्ति समुदाय पनि आफै पनि अलिकति सावधानी, अलिकति सचेत हुनुपर्छ, र विकास निर्माणका क्रियाकलापहरू निर्माण गर्दाखेरि मैले अघि भने नि यी पक्षहरूमा चाहिँ व्यापक विश्लेषण भएर चाहिँ कार्यान्वयन गर्न आवश्यक छ। यो विपदबाट चाहिँ अब त्रसित नबनौँ, सूचनाहरू आदान प्रदान गर्छौँ, सावधानी रहँ, केही आएन भनेर चाहिँ प्रचार प्रसार गर्नुभन्दा पनि केही हुँदैछ तर प्रतीक्षा गरौँ भनेर चाहिँ सबैलाई अनुरोध गर्न चाहन्छु।
हस्, महत्त्वपूर्ण समयको लागि धन्यवाद।
यहाँलाई पनि धन्यवाद, मेरो आवाज जतासम्म पुर्याइदिनु भएको।
उहाँ हुनुहुन्थ्यो बाजुरा जिल्ला प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक कृष्ण गैरे।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, एक मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
विपद व्यवस्थापन, स्वयंसेवक संस्कारको विकास र परिचालन, पूर्व चेतना प्रणालीको विकास र प्रयोग, गैर सरकारी संस्थासँगको सहकार्य, योजनाबद्ध एकीकृत बस्ती विकास, भू उपयोगी सम्बन्धी अध्ययन र उचित योजना, वैज्ञानिक अनुसन्धान र भवन आचरण संहिताको पालना गर्नुपर्ने देखिन्छ। प्रकोपबाट प्रभावित गाउँ शहरमा प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड 2064 अनुसार काम भए नभएको अनुगमन गरी सो अनुरूप गराउन नागरिक समाजले दबाब दिनुपर्छ। विपदका बेलामा स्थानीय प्रादेशिक र संघीय सरकार तथा नागरिक समाजले उद्धार राहत तथा पुनःस्थापनाका तत्कालीन र दीर्घकालीन योजना तथा व्यवस्थापनमा सहयोग गर्न जरुरी छ। मानव अधिकार शिक्षा कार्यक्रम बारेमा तपाईँको राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी.insec.org.np पत्र पठाउन र facebook.com/insekradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट म निराजन परियारसँगै कार्यक्रम उत्पादन टिमलाई बिदा दिनुहोस्। नमस्कार।